الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وسندنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا اتقوا الله وابتغوا إليه الوسيلة وجاهدوا في سبيله لعلكم تفلحون آمنت بالله صدق الله مولانا العظيم وصدق رسوله النبي الكريم ونحن على ذلك من الشاهدين والشاكرين والحمد لله رب العالمين یہ ایک آیت کریمہ ہے جس میں اللہ تبارک و تعالی نے ایمان والوں کو تقویٰ کا حکم دیا ہے سارا قرآن کریم تقویٰ سے بھرا ہوا ہے جگہ جگہ یہ حکم ہے اتقوا اللہ اتقوا اللہ اتقوا اللہ کہیں حکم دیا گیا ہے کہیں اس کی فضیلت بیان کی گئی ہے کہیں اس کے فوائد بتائے گئے ہیں ومن يتق الله يجعل له مخرجا ويرزقه من حيث لا يحتسب جو شخص تقوی اختیار کرتا ہے اللہ تعالیٰ اس کے لیے راہ نکال دیتا ہے راہ نکال دیتا ہے اور راہ نکال دیتا ہے یعنی تقویٰ پر عمل کرنے میں جو دشواری ہوتی ہے اللہ تعالیٰ اس کو دور کر دیتا ہے وہ یرزقہ من حیث لا یحتسب اور ایسی ایسی جگہوں سے اس کو رزق عطا فرماتا ہے جہاں سے اس کا گمان بھی نہیں ہوتا تو کہیں تقویٰ کا حکم دیا ومن يتق الله يجعل له من امره يسرا کہیں اس کے نتائج بیان کیے جو اللہ تعالیٰ نے تقویٰ اختیار کرتا ہے تو اللہ تعالیٰ اس کے لیے آسانیاں پیدا کرتا ہے اور اگر قرآن کریم کو پڑھا جائے تو جہاں اللہ تعالیٰ نے کوئی حکم بیان کیا ہے فلا کام کرنا کرو یا فلا کام نہ کرو، کسی چیز کا حکم دیا یا کسی چیز سے روکا، تو اس کے آگے پیچھے اتقوا اللہ ضرور فرمایا. اس واسطے کہ تقویٰ وہ چیز ہے جو انسان کو اللہ تعالیٰ کے احکام پر عمل کرنے پر آمادہ کرتی ہے. ایک ہوتا ہے قانون، حکومت ایک قانون نافذ کر دیتی ہے، قانون تو نافذ کر دیا، اس قانون کو نافذ کرنے کے لیے پولیس بٹھا دی، سرکاری اہلکار مقرر کر دیے کہ بھائی دیکھتے رہو، نگرانی کرو لوگوں کی کہ وہ اس قانون کی مخالفت تو نہیں کر رہے، عدالتیں بٹھا دی کہ وہ عدالتیں دیکھیں کہ قانون پر عمل ہو رہا ہے یا نہیں ہو رہا، اگر نہیں ہو رہا تو وہ کچھ سزا دیتی ہیں، قانون کے خلاف ورزی کے اوپر سزا دیتی ہیں. لیکن اگر آپ نے معاشرے کو دیکھو کہ سب کچھ موجود ہے، قانون بھی موجود ہے، چوری کا قانون موجود ہے کہ چوری کرنا جائز نہیں ہے، اور چوری کی سزا بھی موجود ہے، بلکہ ہمارے ملک میں اصل میں چوری کی سزا وہی ہے جو شریعت کی ہے، ہاتھ کاٹنے کی، قانون میں یہ ہے. یہ سب کچھ ہے، شراب نوشی اس کا قانون نافذ ہے ہمارے ملک میں، شراب نوشی منع ہے، اس سے 80 کوڑے لگانے کی سزا بھی موجود ہے. اسی طرح اللہ بچائے زناکاری، اس کی سزا موجود ہے، رشوت کی سزا موجود ہے، رشوت کو ختم کرنے کے لیے محکمہ بھی قائم ہے، محکمہ ان سے زیادہ رشوت سے تانگ ہے، محکمہ بھی قائم ہے، عدالتیں بھی ہیں، ان میں مقدمات بھی چلتے ہیں، کسی کسی کو سزا بھی ہو جاتی ہے. یہ سب ہو رہا ہے لیکن اس کے باوجود سب کچھ ہو رہا ہے، چوری بھی ہو رہی ہے، ڈاکے بھی پڑ رہے ہیں، قتل و غارت گری بھی ہے، رشوت ستانی بھی ہے. رشوت بہت بڑا جرم ہے شریعت میں بھی اور قانون میں بھی، اس کی سخت سزا مقرر ہے اور اس کے لیے محکمے بھی قائم ہیں، سب کچھ ہے، مگر سرکاری محکموں میں جا کے دیکھو کوئی کام رشوت کے بغیر چلتا نہیں ہو رہا ہے. تو معلوم ہوا کہ جرائم اور گناہ یہ صرف قانون نافذ کر دینے سے ختم نہیں ہوتا، محض عدالتیں بٹھا دینے سے ختم نہیں ہو. اللہ بچائے جب تقویٰ نہ ہو، اللہ تعالیٰ کا خوف نہ ہو، مرنے کے بعد اللہ تعالیٰ کے سامنے جواب دہی کا احساس نہ ہو، تو پھر سارے قوانین بیکار ہو جائے. وہ قوانین بھی بکتے ہیں، ان کا بھی مول بھاؤ ہوتا ہے، ان کی بھی سوداگری ہوتی ہے، اور گناہ جاری رہتے ہیں، جرائم چلتے رہتے ہیں. لہذا اللہ جل جلالہ جنہوں نے ہمیں پیدا کیا، جو ہماری رگ رگ سے باخبر ہیں، جو ہماری نفسیات کو بھی جانتے ہیں، ہماری ہر نقل و حرکت ان کے علم میں ہے. وہ جانتے ہیں کہ محض قانون بنا دینے سے کام نہیں چلے گا. تو جب بھی قانون کوئی بیان کیا قرآن کریم میں تو اس سے پہلے یا اس کے بعد وَتَّقُوا اللَّهَ اللہ سے ڈرو, تقویٰ کا احساس پیدا کرو. تقویٰ کا احساس پیدا کرو گے تو پھر قانون پہ بھی عمل ہو سکے گا. اس لیے سارا قرآن کریم بھرا ہوا ہے تقویٰ کے حکم سے, تقویٰ کے فضائل سے. بہت ساری آیتیں ہیں تقویٰ, اس میں تقویٰ کا حکم دیا گیا. لیکن یہ ایک آیت میں جو ابھی تلاوت کی, یا ایھا الذین آمنوا اتقوا اللہ وابتغوا الیہ الوسیلہ وجاہدوا فی سبیلہ لعلکم تفلحون, اس میں تقویٰ کی حاصل کرنے کی مؤثر تدبیر بتائی, طریقہ بتایا. تقویٰ ہے تو ضروری اور سارا قرآن اس سے بھرا ہوا ہے, تو پہلے سمجھنا یہ چاہیے کہ تقویٰ ہے کیا چیز. اس کے بعد اس آیت میں جو طریقہ بیان فرمایا ہے تقویٰ حاصل کرنے کا, اس کو سمجھنا چاہیے. تقویٰ کے معنی لفظی معنی ہے ڈرنا یا بچنا, اور مقصد تقویٰ کا یہ ہے کہ انسان کے دل میں اللہ تبارک و تعالی کا خوف ہو, اللہ تعالی کے سامنے پیش ہونے کا احساس ہو کہ ایک دن میں دنیا سے چلا جاؤں گا اور اللہ تبارک و تعالی کی بارگاہ میں پیش ہوں گا اور اپنی زندگی کے تمام کاموں کا حساب ہوں گا. اللہ تعالی مجھے دیکھ رہا ہے, ہر آن دیکھ رہا ہے, میری ہر نقل و حرکت سے باخبر ہے, میرے ہر کام کو دیکھ جانتا ہے کہ میں کیا کر رہا ہوں کیا نہیں کر رہا. تو یہ جب احساس دل میں جاگرک ہو جاتا ہے, بیٹھ جاتا ہے, میں اللہ تعالی کی نگاہ ہوں, میں اللہ تعالی کی نگاہ ہوں, تو کیا ہوتا ہے کہ انسان کے دل میں ایک خلش پیدا ہوتا ہے, ایک ٹھٹک پیدا ہوتا ہے. وہ ہر کام میں یہ دیکھتا ہے کہ اس کام میں کر رہا ہوں, یہ میرے اللہ مجھے دیکھ رہا ہے, یہ اس کو پسند آئے گا یا نہ پسند آئے گا, یہ اس کے یہاں مقبول ہوگا یا نہ ہوگا. سب سے پہلے یہ احساس کہ اللہ تعالی مجھے دیکھ رہا ہے, اس کی مثال دنیا میں یہ ہے کہ آج کل خاص طور پر دنیا کے مختلف حصوں میں سی سی ٹی وی کیمرے, تو اس میں کیا ہوتا ہے کہ جو بھی آدمی کہیں سے گزرے تو اس میں لکھا ہوتا ہے کہ ہاں کیمرا نصب ہے, تمہاری نقل و حرکت کو دیکھا جا رہا ہے نا. مجھے خود اپنا واقعہ یاد ہے کہ سالہ سال پہلے میرا امریکہ جانا ہوا, تو وہاں ہیوسٹن شہر اس سے کچھ فاصلے پر امریکہ کا خلائی مرکز ہے جسے ناسا کہتے ہیں، وہاں سے خلائی جہاز جو ہیں وہ ان کو کنٹرول کیا جاتا ہے، جو سیارے چھوڑے جاتے ہیں خلا میں جہاز آتے ہیں ان کو کنٹرول کیا جاتا ہے. بڑا حساس علاقہ ہے اور اس میں بڑے جدید آلات نصب ہیں. ایک کنٹرول روم ہے جس میں وہ کمپیوٹر لگے ہوئے ہیں اور وہ خلا میں جو جہاز اڑتے ہیں ان کی دیکھ بھال کی جاتی ہے، ان کو اڑایا جاتا ہے، دیکھ بھال کی جاتی ہے. تو بہت بڑا مختلف علاقہ ہے. تو یہ اس وقت کی بات میں کر رہا ہوں جب تک کہ یہ 9/11 والا واقعہ پیش نہیں آیا. تو ہمیں وہ دکھانے کے لیے لے گئے وہ مرکز، خلائی مرکز. تو میں نے دیکھا کہ بہت بڑا ایک علاقہ ہے، اس میں عمارتیں بھی ہیں، اس میں آلات بھی ہیں، اور ہمیں لے جا کر این کنٹرول روم جو اس کے اوپر ایک گیلری تھی وہاں تک لے دکھایا. کوئی پولیس نظر نہیں آ رہی تھی عبادت کرنے کے لیے، کوئی فوج نظر نہیں آ رہی تھی جو عبادت کر رہے تھے، لیکن جہاں داخلہ کا جو دروازہ ہے اس کے اوپر لکھا ہوا تھا یو آر واچ، یعنی تمہاری نگرانی ہو رہی ہے، کوئی تمہیں دیکھ رہا ہے، بس اور کچھ نہیں. نہ کوئی پولیس کھڑی تھی، نہ کوئی فوج تھی، نہ کوئی محافظ تھے، نہ چوکیدار تھے، نہ کچھ تھے، بس ایک بورڈ تھا، بورڈ لگا ہوا تھا تمہاری نگرانی ہو رہی ہے. بس آدمی اس بورڈ کو دیکھتا اور ٹھٹک جاتا کہ بھائی کوئی ایسا کام نہ کروں یہاں جو یہاں سے ضابطوں کے خلاف ہو، یہاں کے قانون کے خلاف ہو. اگر کروں گا تو دیکھ لیا جاؤں گا، پکڑ لیا جاؤں گا، سزا ملے گی. ہر ایک آدمی اس کو دیکھتا ٹھٹک جاتا. میں دیکھتا تو جب میں نے دیکھا تو میں نے سبق لیا اس سے یہ کہ یہ ایک انسان نے، ایک انسانی طاقت نے یہ لکھ دیا ہے کہ تم ہماری نگرانی میں ہو. تو اس کے نتیجے میں ہر ایک آدمی اپنے آپ کو بہت ہی محتاط بنا لیتا ہے اور کوئی ایسی حرکت نہیں کر رہا، کپڑے بھی ٹھیک ٹھاک کر لیے، کوئی ایسی حرکت نہیں کچھ نقد و نظر و لفظ کے خلاف محتاط ہو کے داخل. تو میں نے کہا میرے اللہ نے تو شروع سے یہ کہہ رکھا ہے کہ تم میری نگرانی ان اللہ بصیر بما تعملون، ان اللہ بصیر بما تعملون. یاد رکھو اللہ تمہارے سارے اعمال کو دیکھ رہا ہے. وہاں تو اگر کوئی دیکھ رہا ہوگا، نگرانی کر رہا ہوگا وہاں پر، تو ظاہری جسم کی کر رہا ہوگا نا، تو اس کے ہاتھ کیسے چل رہے ہیں، پاؤں کیسے چل رہے ہیں، یہ دیکھ رہا ہے کس چیز کو دیکھ رہا ہے، کس چیز کو ہاتھ لگا رہا ہے، کس چیز کو اٹھا رہا ہے. دل میں اس کے کیا ہے، وہ آیا کوئی حرکت نظم و ضبط کے خلاف کرنا چاہتا ہے یا نہیں، اس کو پتا لگانے کا تو اس کیمرے کے پاس بھی کوئی راستہ نہیں. لیکن اللہ تعالیٰ فرماتے ہیں کہ اللہ علیم بذات الصدور، اللہ تعالیٰ تو تمہارے سینوں کے اندر رہنے والی باتوں، رازوں کو بھی خوب جانتے ہیں. اللہ علیم بذات الصدور. تو اگر یہاں ایک انسانی طاقت वो तुम्हें कह रही है निगरानी कर रही है। यहां पर भी दुनिया में भी तुम खुद अपने मुल्क में देख लो, यहां पर भी अब कैमरे लग गए हैं जगह जगह, और खासतौर से ये एटीएम वगैरह जहां पर लगी मशीनें लगी होती है वहां बताएं लोगों को कि कैमरे लगे हुए हैं, तो कोई ऐसी हरकत करूंगा तो पकड़ा तो अद्भुत ठहर जाते हैं। तो जब तकवा इसका नाम है कि आदमी के दिल में ये एहसास जागृति हो जाए कि मैं अल्लाह तबारक व तआला की निगाहों में हूं, अल्लाह तआला की मुझे देख रहे हैं, और न सिर्फ मेरे जाहिरी आमाल को देख रहे हैं बल्कि मेरे दिल में जो ख्याल आ रहे हैं, मैं जो बातें सोच रहा हूं, जो इरादे पैदा हो रहे हैं, उसको भी खूब जानते हैं अल्लाह तबारक व तआला। जब वो जानते हैं तो उसके नतीजे में ये ठिटक और ये खलीश कि मैं जो काम कर रहा हूं वो अल्लाह के रिजल्ट के मुताबिक है या नहीं है, कहीं ऐसा तो नहीं कि अल्लाह ताला के रिजल्ट के खिलाफ है। जो बोल मैंने बोला, जो कलिमा मैंने जबान से निकाला, इन अल्लाह समीउन अलीम, अल्लाह ताला को सुनने वाले भी हैं जानने वाले भी हैं, तो कलिमा जो मैं निकाल रहा हूं उनसे ये अल्लाह ताला को राजी करेगा या नाराज करेगा, ये मुझे जन्नत में ले जाएगा जहन्नम में, ये खटक ये खलिश ये फिक्र इसका नाम रखा हुआ है। और जब ये पैदा हो जाती है तो इंसान की जिंदगी हर वक्त मुहताज हो जाती है। जब अल्लाह तबारक व तआला तकवा की खलिश अदा फरमा देते हैं तो अल्लाह के बंदे की के हालात ही मुख्तलिफ हो जाते, हर वक्त दिल दमाग पर ये फिक्र मुसल्लत रहती कि मेरा काम कोई अल्लाह ताला की रज़ा के खिलाफ ना। जब तक तकवा नहीं होता तो गफलत की जिंदगी गुजर रही होती है, गफलत गफलत के माना ये कुछ परवाह नहीं, क्या कर रहा हूं क्या नहीं कर रहा, क्या सोच रहा हूं क्या अमल कर रहा हूं, क्या इसका कुछ फिक्र ही नहीं, बस जिस तरह जिंदगी गुजर रही है गुजर रही, गुजर के चली आ रही, कोई अच्छा कर रहा हूं या बुरा कर रहा हूं, क्या नहीं बुरा कर रहा हूं तब भी मजा आ रहा है, अच्छा कर रहा हूं तो कोई तबीयत में उसकी तरफ आमादगी नहीं होती, गफलत का था। अल्लाह बचाइए बहुत बुरी बला है, बहुत बुरी बला है। गफलत के मुकाबिल में है तकवा कि ये दिल में खलिश पैदा कर देता है। मिसाल में देता हूं, मिसालों ही से चीज वाजे होती है कि भाई वजू कर रहे नमाज माशाल्लाह पढ़ रहे, जब मैं जिन लोगों से बकाते हूं अल्हम्दुलिल्लाह सब नमाजी है, अल्लाह का शुक्र करें, अल्लाह का अदा करा है, शुक्र अदा करें, अल्लाह का तौफीक अदा करें, हम तो लेकिन तकवा यह है कि जब वजू करने जाओ तो दिल में यह खटक हो कि मैं आया सुन्नत के मुताबिक कर रहा हूं या उसके खिलाफ, मैंने जितना पानी खर्च किया वजू में क्या ये इतना ही करना चाहिए था या इसराफ कर वजू करते हुए पानी इस्तेमाल करते हुए ये फिक्र पैदा हो क्या आया मैं सही कर रहा हूं गलत कर रहा हूं, सही तरीके से कर रहा हूं गलत तरीके से कर रहा हूं, नल का छोड़ दिया खुला हुआ, बेतहाशा पानी बह रहा है, बेतहाशा पानी बह रहा है, तो ऑक्सीजन नहीं है, वुजू करना है, खत्म वुजू करना है, गफलत के साथ वुजू करना है। और एक तकवा वाली वुजू है कि आदमी को खटका लगा कि अल्लाह मैं कहीं ज्यादा खर्च न कर दूं। हदीस व नबी करीम सरोरे तवाले खुराकिम का यह चार आदमी है कि इयाक व शरीफ व इनकुन ताला नाहर जार, इसराफ से यानी फबूल खर्ची से, पानी की फजूल खर्ची से बचो, चाहे तुम बहते हुए दरिया के किनारे खड़े, यानी पानी की कोई कमी नहीं है, दरिया बह रहा है, फिर भी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि वुजू करने में इसराफ से काम ना लो, फजूल खर्ची ना करो। यह हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम। अब अगर वुजू करते हुए यह ख्याल आ रहा है कि कहीं मैं इसराफ तो नहीं कर रहा, ज्यादा फजूल खर्ची, ज्यादा पानी तो नहीं मैं बहा रहा जितनी जरूरत है उससे, तो यह तकवा है, यह तकवा है, अल्हम्दुलिल्लाह। ये ख्याल अगर आ गया, अल्लाह ताला का शुक्र अदा करो कि उसने ख्याल दिल में पैदा कर दिया कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम हकीकत में ये जो हुक्म है कि या तो वह शरीफ व इन कुंता अला नहर जारी, इसराफ से बचो चाहे बहते हुए दरिया के करीब खड़े हो, ये हुक्म नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का ऐसा है कि अगर इस पर हम अमल करने लगे तो जो रोना है ना कि पानी की किल्लत, बिजली की किल्लत, गैस की किल्लत, ये जो रोना है हर वक्त, बड़ी हद तक ये रोना खत्म हो जाए अगर लोग इसराफ से बचने लगे, बिजलियां फजूल जल रही हैं और कहते हैं भाई बिजली की कमी है, बिल्कुल पानी बेतहाशा खर्च हो रहा है और कहा जाता है कि पानी की कमी है, पानी कम है, पानी नहीं मिलता, गैस की, यानी यहां तक लोग करते हैं हमारे मुल्क में कि अगर गैस का चूल्हा जलाया है ना तो वो जब कुछ उसके ऊपर पकाया नहीं जा रहा फिर भी उसको खुला छोड़ दिया, क्योंकि जब दोबारा जरूरत पड़ेगी तो एक माचिस की तीली खर्च करनी पड़ेगी, उसकी वजह से खुला छोड़ दिया। इस शराब फैला हुआ हर चीज पर फैला हुआ, उसने हर चीज की गलत पैदा कर रखी। हुजूर अकरम नबी करीम सरवर आलम सल्लल्लाहु अलैहि वसल्लम फरमाया कि इसराफ से बचो चाहे तुम किसी बहते हुए दरिया के किनारे खड़े, तो अगर इसराफ छोड़ दें, बिजली की कमी भी मैं समझता हूं बड़ी हद तक दूर हो जाए, चराहा हो रहा है, बत्तियां जली हुई हैं, जरूरत हो या ना हो ये इसराफ के, तो तकवा सिर्फ नमाज रोजे ही में नहीं होता, तकवा हर चीज में होता। वुजू में मैंने इसराफ किया तकवा के खिलाफ, पानी में इसराफ किया, पानी बर्तन धोने के अंदर ज्यादा पानी खर्च कर दिया, इसराफ, बिजली बिना वजह चल रही है कोई जरूरत नहीं है जला रखी है, इसराफ। तो अगर दिल में यह एहसास पैदा होने लगे मैं बिजली चला रहा हूं बाकी जरूरत है इसकी, तो ये तकवा है, तकवा है। वुजू में एहसास हो रहा है, नमाज के लिए जब खड़े हुए नमाज के लिए जाए उस वक्त ये दिमाग में एहसास हो कि मैं अल्लाह ताला के सामने जा रहा हूं, तो मेरी तवज्जो मेरा ध्यान नमाज की तरफ होना चाहिए। इन नसलाती व नुसुकी व महयाया व ममाती लिल्लाह रब्बिल आलमीन, ये जुमला नमाज से पहले पढ़ना मुस्तहब, नमाज शुरू करने से पहले ابھی نماز شروع نہیں کی, کھڑے ہوا ہے نماز تو تکبیر ہو گئی, نماز شروع کر رہے تو کہہ دو ان صلاتی و نسکی و محیای و مماتی للہ رب العالمین, یہ نماز جو پڑھ رہا ہوں یہ اللہ کے لیے پڑھ رہا ہوں جو رب العالمین. تو دل میں یہ خیال ہو رہا کہ میں نے نماز پڑھنے جا رہا ہوں, اخلاص میرے دل میں آ جائے اللہ کے لیے پہلے میں نماز پڑھوں, خشوع کے ساتھ پڑھوں, دھیان کے ساتھ پڑھوں, دل میں یہ خیال پیدا ہو جانا اور یہ خلش پیدا ہو جانا کہ آیا واقعی میں اس طرح نماز کے لیے گیا ہوں یا نہیں, یہ خیال پیدا ہو جانا یہ خلش ہے, یہ تقویٰ ہے. جب یہ خیال پیدا ہو جائے گا تو اللہ تعالیٰ رفتہ 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 خوشی بھی عطا فرما دے. بازار میں گئے, باہر نکلے تو دل میں یہ احساس ہونا کہ میری نگاہ کسی غلط چیز پر نہ پڑے, میں جو یہ چیز دیکھ رہا ہوں اس کو دیکھنے سے اللہ تعالیٰ خوش ہوں گے یا ناراض ہوں گے, اللہ تعالیٰ خوش ہوں گے یا ناراض ہوں گے, یہ احساس دل میں پیدا ہوتا ہے, یہ خلش پیدا ہوتا ہے, اس کا نام تقویٰ. نگاہ اللہ تعالیٰ نے ایک نعمت عطا فرمائی جو کروڑوں روپے خرچ کر کے بھی آدمی حاصل نہیں کر سکتا, ایسی نعمت مفت دے رکھی ہے, کیا میں اس کا صحیح استعمال کر رہا ہوں, اس کو غلط جگہ پر استعمال نہیں کر رہا, یہ احساس دل میں پیدا ہو جانا اس کا نام تقویٰ, یہ فکر پیدا ہو جانا اس کا نام تقویٰ. میں جو بات زبان سے نکال رہا ہوں وہ کہیں اللہ تعالیٰ کو ناراض کرنے والی تو نہیں, اس سے کوئی جھوٹ تو نہیں نکل رہا, اس سے کوئی غیبت تو نہیں ہو رہی, اس سے کسی کا اوپر بہتان تو نہیں لگ رہا, اس پر اس سے کسی کی دل آزاری تو نہیں ہو رہی, یہ فکر پیدا ہوتا ہے, اس کا نام تھا. حضرت امام شافعی رحمۃ اللہ علیہ جو بڑے درجے کے محدث بھی ہیں, فقیہ بھی ہیں, اور یہ فقہاء کرام جو ہے نا جتنے امام ابو حنیفہ, امام شافعی, امام مالک, امام احمد بن حنبل وغیرہ, یہ فقہ کے اعتبار سے مشہور ہو گئے, فقہ حدیث میں مشہور ہو گئے, لیکن بڑے درجے کے اولیاء اللہ, بڑے درجے کے اتقیاء, ان کے حالات زندگی سے فارغ ہوتا ہے, ان کو کوئی صوفیہ اکرام میں شامل نہیں کرتا, لیکن حقیقت میں بہت اعلیٰ درجے کے صوفی تھے, اعلیٰ درجے کے صوفی, اعلیٰ درجے کے مرتقب, اعلیٰ درجے کے اولیاء اللہ. تو حضرت امام شافعی رحمۃ اللہ علیہ کا معمول یہ لکھا ہے کہ جب ان سے کوئی شخص سوال کرتا تھا کسی فکری مسئلے کا, مسئلہ تو تھوڑی دیر کے لیے خاموش ہوتا, فوراً جواب ہوتا, چند لفظوں کے لیے خاموش ہوتا, پھر جواب ہوتا ہے. تو کسی نے پوچھا کہ حضرت آپ جب کوئی سوال کیا جاتا ہے تو فوراً جواب نہیں دیتے, تو ٹھہر کر جواب دیتے ہیں, وقفہ کرتے ہیں, تو کیا وجہ ہے, کیوں وقفہ کرتے ہیں؟ تو حضرت نے جواب دیا کہ اس وقفے میں یہ بات سوچتا ہوں کہ جو جواب میرے دل میں آ رہا ہے دینے کے لیے وہ مجھے جنت میں لے جائے گا یا جہنم میں.
ये सोचता हूं कि जवाब मुझे जन्नत में ले जाएगा या जहन्नम में ले जाएगा। उसके बाद जब दिल में ये इत्मीनान हो जाता है कि नहीं जहन्नम में नहीं ले जाएगा तो फिर जाओ। ये जो फिक्र है कि जन्नत में ले जाएगा या जहन्नम में ले जाएगा, ये फिक्र कोई बोल जबान से निकालने से पहले जो फिक्र, इसका नाम था ये तकवा है। और हमारे हजरत हकीम उल उम्मत कद्दसल्लाहु तआला से रहू कहीं हजरत हकीम उल उम्मत मौलाना खानवी कद्दसल्लाहु तआला से रहू का ये इरशाद मैंने अपने शेख हजरत आरिफी रहमतुल्लाह अलैह से सुना। वो फरमाते थे कि जब कोई मुझसे कोई सवाल करता है तो चंद लम्हे के लिए दिल ही दिल में अल्लाह ताला से ये कहता हूं, या अल्लाह पता नहीं ये क्या सवाल कर लेगा। जब वो कहता है मुझे आपसे कुछ पूछना है तो अल्लाह ताला से मैं दिल ही दिल में कहता हूं, या अल्लाह पता नहीं ये क्या पूछ लेगा, उसका सही जवाब मेरे दिल में डाल। ये फिक्र कि मेरे दिल में सही जवाब आ जाए, इसका नाम था। अब आप मजलिस में बैठे हो और गपशप हो रहे हो, परवाही नहीं क्या मुंह से निकल रहा है क्या नहीं निकल रहा, ये गफलत और ये फिक्र नहीं। कोई मजलिस तो है, चलो कोई अच्छी बात नहीं, दोस्त अहबाब की मजलिस है, आयदा तारीफ की मजलिस है, आपस में बैठे हैं, अच्छी बात है। लेकिन कोई बात जबान से निकालने से पहले दिल में यह ख्याल आ जाए, यार गुर्बत तो नहीं हो रही, किसी की बढ़ाई तो नहीं हो रही, मैं पकड़ा तो नहीं जाऊंगा अल्लाह ताला क्या, ये ख्याल ये फिक्र ये तकवा है। यहां तक के जब अल्लाह के नेक बंदे होते हैं तो सिर्फ उनको यही नहीं कि मेरा जो बात जबान से निकालूंगा वह गुना होगी या नहीं, गुना का तो फिक्र रहता ही है, लेकिन अल्लाह ताला के अदब के खिलाफ, अल्लाह ताला के अदब के खिलाफ। मुझे याद है कि हजरत मेरे वालिद माजिद हजरत मौलाना मुफ्ती मोहम्मद शफी साहब रहमतुल्लाह अलैह एक मरतबा सख्त बीमार, कई तरह की तकलीफें थी, दिल की तकलीफ, हाथों में हर चीज एक बीमारी होती है उसकी तकलीफ, नवासीर की तकलीफ। उसी हालत में जवान बेटे के इंतकाल की खबर मिली, इस इतनी बीमारियों में तो मुंह से निकला या अल्लाह रहम फरमा, या अल्लाह रहम फरमा, ये मुंह से। फिर फौरन फरमाया ये मैंने क्या कह दिया, या अल्लाह रहम फरमा, अल्लाह ताला मुझे माफ करे, इसका मतलब तो यह हुआ कि अल्लाह ताला रहम नहीं फरमा रहे। अगर अल्लाह ताला का रहम ना होता तो हम यहां कैसे बैठे होते, अल्लाह ताला के रहमत तो मुतवज्जे है, जितनी कुछ अच्छाइयां हासिल हैं वो सारी की सारी अल्लाह ताला की तरफ से हैं, रहम तो उनका मुतवज्जे है। तो ये कहीं मेरा यह जुमला कि अल्लाह ताला रहम फरमा, ये कहीं अल्लाह ताला के शान रहमत के आदाब के खिलाफ ना, तो फिर जुमला बदला, या अल्लाह हम आपके तकदीर पर राजी हैं लेकिन कमजोर हैं, तहम्मुल नहीं हो रहा, इस तकलीफों का तहम्मुल नहीं हो रहा, अपने रहमत से दूर कर रहा। तो ये जुमला कहते हुए कि अल्लाह ताला खालिक है, ये कहना चाहना मुझ पर रहम फरमा, ये कोई गुनाह नहीं, बेअदबी भी नहीं, बेअदबी भी नहीं है असल में। रब फिर वरहम अंत फिर वाहमी, कुरान करीम में फरमाया कि ये दुआ किया था, लेकिन ख्याल ये आया कि जिस माहौल में, तकलीफों के माहौल में मैंने ये बात कही, उसमें कहीं शिकवा ना हो जाए अल्लाह तबारक व तआला की तकदीर का, इस वास्ते। तो यहां हर वक्त दिल में एक कांटा, एक खटका लगा रहता है कि मेरे मुंह से जो बात निकल रही है वो कहीं अल्लाह तबारक व तआला की शान अजमत के खिलाफ तो नहीं है। ये तकवा, ये चीज हासिल होती है भाई सोहबत से, अल्लाह वालों की सोहबत। किस तरह हासिल होती है? तो बात शुरू की तो मैंने आयत करीमा से, जाहिदु फी सबीलिल्लाह, उसमें अल्लाह ताला तरीका बताया, वक्त रहा नहीं, हिम्मत भी खत्म हो गई, अल्लाह ने जिंदगी दी तो फिर इसकी बड़ी तफसील अल्लाह ने मौका दिया, तो इंशाल्लाह अगली मजलिस में अर्ज करूंगा। लेकिन ये फिक्र लगा लेना ये अपने अख्तियार में, ऐसा नहीं लगा रखते चलते फिरते उठते बैठते ये दुआ किया कर, या अल्लाह मुझे ये फिक्र अता फरमा, तकवा की फिक्र अता फरमा, खूब दुआ। जब दुआ करेंगे तो इंशाल्लाह ये फिक्र पैदा होगी, पैदा होगी तकवा हासिल होगा, तकवा हासिल होगा अल्लाह तबारक व तआला की रहमत में तो होगा। अल्लाह ताला अपना फजल करो, अपनी रहमत से हम सबको उसकी तौफीक दे, अल्लाहु तआला اللهم الحمد لله رب العالمين والصلاة والسلام على رسول الله الكريم وعلى آله وأصحابه أجمعين. يا الله يا رحمن يا رحيم يا كريم قد قدرتم رحمتكم تمام ورحمتكم معاف کر يا الله ہمارے تمام چھوٹے بڑے اگلے پچھلے گناہ کو معاف کر يا الله ہمارے اعمال و اخلاق کی صلاح کر يا الله ہمارے دل میں آخرت کی فکر پیدا کر اپنا دھیان عطا فرما اپنا ذکر و فکر عطا فرما یا اللہ ہمیں تقویٰ کی دولت سے مالا مال فرما دے یا اللہ ہر طرح کے شر سے گناہوں سے معصیتوں سے منکرات سے ہماری ہمارے گھر والوں کا ذکر احباب سب کی عبادت کر یا اللہ ہمیں اپنی رضا کامل کی زندگی عطا کر یا اللہ اپنی رحمت سے ہمیں اپنی رضا کامل کی زندگی عطا کر یا اللہ یا رحمان یا رحیم یا کریم اپنے فضل و کرم کی رحمت سے اپنی رضا کامل کی زندگی عطا کر ہر طرح کے شر کتنے سے عبادت کر یا اللہ تمام حاضرین حاضرات کو ان کے تمام جائز مقاصدوں کا نبی عطا فرما یا اللہ سب کی پریشانیوں کو دور کر سب کی مشکلات کو آسان کر ربنا آتنا فی الدنیا حسنہ وفی الآخرۃ حسنہ وقنا عذاب النار یا اللہ جن جن لوگوں نے اپنے دعا کو فرمایا شکریہ کی رحمت ان سب کی دلی مرادوں کو پورا کرنا ان کی حاجتوں کو پورا کرنا وصلی اللہ تعالیٰ علی خیر خلقہ سیدنا و مولانا محمد وعلى آله وأصحابه أجمعين آمين برحمتك يا